नमस्कार, कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सिआइएनको प्रस्तुति कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आइरहेका छौँ। आज हामी विश्व पृथ्वी दिवसको सन्दर्भ पारेर पृथ्वीको संरक्षण, प्रकृतिको संरक्षण, जल जमिन जङ्गल र जीवजन्तुको संरक्षणका बारेमा छलफल गर्न गइरहेका छौँ। हरेक वर्षको अप्रिल 22 तारिकका दिन विश्व पृथ्वी दिवस मनाउने गरिन्छ। यस वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ। आज हामी वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन महाशाखा इबिए दोस्रो परियोजनाका प्रमुख टुपबहादुर खत्रीसँग कुराकानी गर्दैछौँ। उहाँ हाम्रो स्टुडियोमा हुनुहुन्छ, यहाँलाई स्वागत छ।
हस्, धन्यवाद।
सबैभन्दा पहिले विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ र यस वर्ष विशेष गरेर यो पृथ्वी र प्लास्टिक जन्य प्रदूषण को बारेमा भनौँ न नारा यो विषयमा मूल विषय बनाइएको छ। प्लास्टिक चाहिँ कत्तिको चुनौतीपूर्ण बन्दै गएको छ पृथ्वीको लागि?
हजुर, अब यसरी यसलाई यसरी बुझौँ, आज अत्यन्त महत्त्वपूर्ण दिन हो। पृथ्वी अथवा हाम्रो माता, जननी माता, विश्वमाता, यसलाई चाहिँ इन्टरनेसनल मदर्स डेको हिसाबले पनि यसलाई मनाइने गरिन्छ। त्यो सन्दर्भमा अब विश्वले अहिले भोगिरहेका तिनवटा मुख्य चुनौतीहरूमध्ये एउटा जलवायु परिवर्तनले पारेका सङ्कटका कुरा, एउटा जैव विविधताको ह्रास र अर्को चाहिँ नि पोल्युसन, प्रदूषण हो। त्यो प्रदूषणमध्येको मुख्य तिनवटा जुन सङ्कट छ, विश्वले भोगिरहेको सङ्कटमध्येको यो पोल्युसनमध्येको, प्रदूषणमध्येको प्लास्टिक अत्यन्त महत्त्वपूर्ण छ। त्यो भएको हुनाले पनि अहिलेको यो नारा चाहिँ प्रदूषणको चाहिँ प्लास्टिक पोल्युसनको हिसाबले यसलाई राखिएको हो। यसको चुनौतीको हिसाबले हेर्नुपर्दा अहिले हाम्रो लाइफ साइकल नै, जीवन चक्र नै प्रभावित भएको छ। प्रयोगको हिसाबले मात्रै होइन कि, अब यो माइक्रोप्लास्टिक चाहिँ हाम्रो रक्त सञ्चार प्रणालीसम्म पुगेको छ। यो फुड चेन मार्फत, फुड वेब मार्फत, यो चाहिँ नि खाद्य प्रणाली चक्र मार्फत चाहिँ हामीले चाहिँ नि यसलाई हाम्रो शरीरभित्र नि भित्राइसकेका छौँ। र अहिले लेटेस्ट स्टडी, अध्ययन अनुसन्धानले पनि हाम्रो ब्लडमा समेत माइक्रोप्लास्टिक भएको र यो चाहिँ उच्च पहाड, हिमाल इभन एभरेस्टमा पनि माइक्रोप्लास्टिकका चिप्सहरू भेटिएको चाहिँ नि प्रमाणहरू फेला परेको छ।
हजुर, यसरी प्रदूषण बढ्दै गएको छ। अब विश्वकै सबैभन्दा प्रदूषित सहर भनेर पनि काठमाडौँको नाम आयो, होइन? अब प्लास्टिक, तपाईँले भनेको जस्तो हाम्रो रक्त सञ्चारमा समेत प्लास्टिक पुग्ने गरेर त्यस्तो खालको प्रदूषित खाना खानुपर्ने अवस्था छ। यो कुरामा चाहिँ आज पृथ्वी दिवस मनाइरहँदाखेरि मान्छेले यो पृथ्वीको महत्त्व, प्रकृतिको महत्त्व, वातावरणको महत्त्व किन नबुझ्या होला, किन विकासमा मात्रै दौडिएको होला?
एउटा गम्भीर प्रश्न हो यो, सबैलाई, मानव जातिलाई नै परेको चुनौती हो यो। अब सहजताको हिसाबले मात्रै हेऱ्यो क्या, होइन? प्लास्टिक सहजताको हिसाबले सजिलो पनि भयो, लाइट छ, युज गर्न चाहिँ, होइन, प्लास्टिक प्रडक्सन गर्न सजिलो छ, मल्टिपल युजमा, होइन, बहुपयोगी पनि छ। तथापि यस्तो चाहिँ नि यसको बृहत चाहिँ नि यसको प्रयोग भयो कि अहिले हामीले खाने पकाउने भाँडा बर्तनदेखि लिएर सबै जति उपभोग्य सामानहरू प्रयोग गर्छौँ त्यसको चाहिँ नि अंश हामीहरूको कुनै न कुनै रूपमा शरीरमा प्रविष्ट गरेको छ। त्यो हिसाबले के हो भने अब रियलाइजेसन चाहिँ मा गएका छौँ, त्यो अनुभूत हुने हिसाबले आएको छ। एउटा अवस्था कस्तो भने यसको चाहिँ पिकिङ भन्छ नि, एकदम बहुत बढी प्रयोग गर्ने, सरल भयो, सहज भयो, उपलब्धताको हिसाबले, अब सबैको ट्रान्सपोर्ट गर्ने हिसाबले, अब सबै चिज बनाउने प्रडक्सनको हिसाबले पनि सहज भएको हुनाले चाहिँ सहज भयो। तर अहिले चाहिँ अब जब सङ्कट पर्न थाल्यो नि, जल हेल्थमा, जब तपाईँको जीवनमा चाहिँ सङ्कट पर्न थालेपछि अब मनमा चाहिँ नि सबैले चाहिँ नि महसुस गरेर अहिले धेरै रिसर्चबाट पनि आएका, अनुसन्धान भएका चाहिँ रिपोर्टहरूबाट पनि चाहिँ यसले चाहिँ नि अत्यन्त हानिकारक अवस्थामा पुगिसकेको भन्ने भइसकेको हुनाले यो नारा राखेर सचेतना बढाउने र सन् 2040सम्ममा करिब 60% चाहिँ यसका प्रडक्टहरूलाई घटाउने एउटा लक्ष्य पनि राखेको छ।
हजुर, एउटा प्लास्टिक समस्या भयो, अर्को अब पृथ्वीमा चाहिँ अब भनौँ न 0.18 डिग्री सेल्सियसले चाहिँ पृथ्वीको तापक्रम चाहिँ बढ्दै गएको छ भन्ने कुराहरू आएको छ। अब यसले चाहिँ अब हामी जस्तो हिमाली देशमा कस्तो असर पारिरहेको छ हैन तापक्रम वृद्धिले के छ
अब सबभन्दा भन्दा तीनटा जुन संकटको हिसाबले जुन जलवायु परिवर्तनले परेको निम्ताएको संकट छ त्यो एकदमै टड्काको रूपमा छ किनभने यसले तापक्रम भनेको त तात्ने कुरा भयो पृथ्वी तातिरहेछ हैन वार्मिंग क्लाइमेटको हिसाबले अब त्यसले सबै जीवनचक्रमा सबै लाइफ सपोर्ट सिस्टममा चाहिँ असर पुर्याएको छ हैन अब हामीले हेरौँ न अहिले चाहिँ हिजो आजकै कुरा गरौँ भन्दाखेरि हाम्रो अस्तिको एयर क्वालिटी इन्डेक्स काठमाडौँको विश्वकै एक नम्बरमा पुग्यो हैन अब त्यो केही समय चाहिँ नि अब यो जङ्गलमा लाग्यो आग लागि तराई र इन्डियाका क्षेत्रमा कृषि बालीबाट आएका उपजहरूमा लागेको डढेलोको कारणले हिमालमा आएर ठोक्किने त्यहाँभन्दा माथि नजाने बाँकी रहेको यहीँ चाहिँ घुमफिर गरेर भ्याली त अब एउटा कप बाउल जस्तो न छ त्यसमा अडिरहेको न या त ठुलो हावा आउनु पऱ्यो अथवा वर्षा हुनु पऱ्यो त्यसलाई हटाउनलाई त्यो भएको हुनाले यो त यसले चाहिँ नि निम्ताएको जोखिम त्यो छ अनि प्लास्टिक त्यसमा कसरी जोडियो भने हामीले विसर्जन गर्ने अनि डढाउने पनि आगो चाहिँ हामीले त जे कुरा पनि आगो लगाएर गरिन् होइन जलाइदिन्छौँ त्यो जलाएको हिसाबले खेती प्रणालीबाट आएको त्यो बालीबाट भएका त्यो छवालीहरू आगो लगाइदिने जुन चाहिँ इन्डियन सब कन्टिनेन्टमा हरियाणा पन्जाबमा चाहिँ नि यो गुजराततिर अहिले मार्च अप्रिलतिर चाहिँ नि एकदमै ठुलो समस्या छ दिल्लीको एयर पोल्युसन ठुलो बन्थ्यौँ हामीले तर काठमाडौँ त्यो अवस्थामा पुगिसक्यो भन्दाखेरि चुनौती चाहिँ थपिँदैछ त्यसका लागि चाहिँ अल्पकालीन दीर्घकालीन चाहिँ स्ट्रेटेजी बनाउनु पर्छ
यो काठमाडौँ मात्रै हो कि अब अरू सहरहरू पनि प्रदूषित छन् के छ त्यो मापन गर्दाखेरि के देखिन्छ अन्त
अब यसो हो काठमाडौँ अब
सोझै काठमाडौँमा मात्रै आएन होला त्यो आउँदाखेरि
त एकदम राम्रो प्रश्न गर्नु थियो आउने त अब बाटो तराई भएरै आउने हो विन्डको माध्यमबाट आउने हो काठमाडौँको जुन भ्याली छ नि बनावट यो बाउल सिस्टमको हिसाबले बिचै आएर बसेपछि धेरैसम्म थिग्रिने भयो क्या त्यसको लागि त एउटा दरिलो तरिकाको हावा लाग्नु पऱ्यो अथवा पानी बर्सात भएर त्यसलाई चाहिँ सेटल डाउन गर्नुपर्ने भयो त्यसलाई गर्दाखेरि प्रकृतिले नै माताले नै त्यसलाई चाहिँ उद्धार गर्न सक्नुहुन्छ पानी पारेर यदि अघिल्लो दुई तिन हप्ता अगाडि पानी नपरेको हाम्रो डडेलको अवस्था के हुन्थ्यो होला होइन त्यो अवस्थामा छ अब हाम्रो गाउँबाली पाकेको गाउँबालीमा आगो लाग्ने छ जुनै पनि कुरामा तपाईँले सलाइ गरिदिनु भयो भने जुन पनि जग्गा चाहिँ सल्किने अवस्था छ क्या त्यो भनेको हिट स्ट्रेस हो होइन कुनै पनि बेला पहिला त हरियो सेउला बोल्दैन थियो अब त अहिले हरियो सेउला पनि बोल्ने किसिमको भइसक्यो र तपाईँ हामीले हेरौँ भैरवको टेम्परेचर अहिले नै 45-44 पुगिसकेको छ काठमाडौँको तापक्रम 32 डिग्री पुगिसक्यो होइन भइसक्यो भने अब अरू दिन त अझै बाँकी छ मेको दिन त आउन बाँकी छ त्यसले गर्दाखेरि अब यो चुनौती चाहिँ दिनानुदिन बढ्दो छ जसले चाहिँ प्रत्यक्ष रूपमा स्वास्थ्यमा परेको छ क्या असर चाहिँ होइन पल्मोनरी हाम्रो श्वास प्रश्वास प्रक्रियामा विश्वमा हेर्दाखेरि 1.4 मिलियन मान्छे त यही वायु प्रदूषणबाट मर्दा रहेछन् भन्दाखेरि एउटा चाहिँ नि एउटा ठुलो चुनौतीको रूपमा भएको हुनाले प्लास्टिकलाई कसरी चाहिँ नि न्यूनीकरण गरेर स्वास्थ्यसँग खेलबाड नगरौँ भन्ने हिसाबले नै यो चाहिँ मूल नारा चाहिँ यसपटकको संयुक्त राष्ट्र सङ्घले गरेको
हजुर अब भनौँ न पृथ्वीप्रतिको अब नाराले मात्र भएन होइन मान्छे त अब आफ्नो जीविकोपार्जनको लागि प्रगतिको लागि भनेर दौडिने रहेको छ होइन गाउँ छोडेर सहर सहरबाट विदेश हुँदै र अब हाम्रो भनौँ न पारिस्थितिकीय प्रणालीको लागि तपाईँहरूले काम गरिरहँदाखेरि अब खेती प्रणाली परिवर्तन हुँदै गएको छ अब आग लागेकै कुरा गर्दाखेरि पनि जङ्गलमा पहिला पत्करहरू सोर्दाखेरि आगो लाग्दैन थियो अरे अहिले पत्कर सोर्ने मान्छे छैन एउटा सलाइको काँटी अथवा एउटा चुरोटको ठुटो पर्ने बित्तिकै पुरै जङ्गल जाने अवस्था छ होइन अब यसलाई कसरी हामी समाधानको बाटो चाहिँ के होला के गर्नुपर्ला
अब हाम्रो मध्यपहाडी भागमा हेर्नुभयो भने प्रत्येक 10 घरमध्ये 6 घर चाहिँ विस्थापित भएको छ होइन विविध कारणले एउटा चाहिँ नि अब अलिकति सहजताको हिसाबले बेसी झर्ने सहर झर्ने एउटा कुरा भयो रोजगारीको लागि पनि झर्ने र सहजताको पनि झर्ने अर्को चाहिँ के भयो भने खडेरीका कारणले पनि पानीको मूल सुकेर पनि घरेका पूर्वका जिल्लाहरूमा पनि हामीले सुनिरहेका छौँ त्यसको चाहिँ डाटा पनि आइरहेछन् भएको हुनाले अब यसलाई के हो भने हाम्रो जीवन प्रणाली खेती प्रणाली जुन छ नि पहिला चाहिँ गाईबस्तु पाल्ने घाँस दाउरा सोत्तर स्याल ल्याउने जुन हाम्रो पहिलाको जुन खेतीपाती गर्ने प्रणाली थियो गाईबस्तु पाल्ने घाँस दाउरा वन जङ्गलबाट ल्याउने अनि पत्कर सोर्ने मलखाद बनाउने सामुदायिक वनका चाहिँ नि पदाधिकारीहरू र उपभोक्ताहरू दिनानुदिन जङ्गलमा गएर चाहिँ नि होइन रेखाङ्कन गर्ने त्यो फायर लाइनहरू बनाउने सबै गर्थ्यो भने अहिले एउटा त मा जनसङ्ख्या पनि कमी भयो, दोस्रो चाहिँ भएको पनि सामुदायिक वनको आवश्यकता नै परेन क्या गाउँलेहरूलाई, किनभने गाईबस्तु नै पाल्न छोडे, वन जानै आवश्यकै परेन, अनि पत्कर बढ्यो, आगो लाग्यो, र बाँदरहरू जुन आतङ्कको कुरा गरिरहेछौँ, 10-15 वर्ष अगाडि हामीले केही बाँदर देख्थ्यौँ, सबैले खेती गर्थ्यो, अलिअलि खान्थे, सबैको बाँडीचुडी हुँदा फरक पर्दैन थियो, अब अहिले केही व्यक्तिले खेतीपाती गर्छन् अनि जङ्गलमा केही छैन, आगो लाग्छ, सबै बस्तीतिर आउँछ, त्यसले गर्दाखेरि हामीले नै डोराएको चुनौती हो। त्यसले गर्दाखेरि हामीले जबसम्म बस्तीलाई पुनर्स्थापित गर्ने वातावरण नीतिगत हिसाबले कुनै कुनै कुनैमा पोलिसी लेभलको चाहिँ नि होइन चाहिँ नि कुनै इन्सेन्टिभ दिएर हुन्छ कि के हुन्छ, त्यो जनसङ्ख्यालाई पूर्ण गाउँमा चाहिँ नि पुनर्स्थापना गर्ने अवस्था नल्याउँदासम्म यी देखेका चुनौतीहरू कन्टिन्यू हुन्छन्।
हजुर, यो अब इबिए दोस्रो परियोजनाले चाहिँ के कस्ता कामहरू गरेको छ नमुनाको रूपमा, तपाईँले भनेको जस्तै फर्काउने कुरा बनाउन?
त्यो गर्नलाई एउटा दुईवटा कुरा हामीले चाहिँ नि स्थानीय तहमा जस्तो चोरी चरणको क्षेत्र छ नि, हामीले त्यो रेस्टोरेसनमा पुनर्स्थापनामा खास गरेर हैसियत बिक्रीको वन र चोरी चरणको क्षेत्र रेन्जल्यान्डमा धेरै फोकस गरेका छौँ र पानीमा हामीले छोकेका छौँ, किनभने पानी नै यस्तो चिज हो जसले चाहिँ सबैलाई अड्याउँछ क्या होइन, त्यसले गर्दाखेरि हामीले सकेसम्म बढीभन्दा बढी चाहिँ नि रिचार्ज पोखरी गरेका छौँ। त्यो रिचार्ज पोखरी भएको फाइदा दुईवटा हुन्छ, एउटा चाहिँ जङ्गलमा भएका जनावर पक्षी पन्छीलाई पानी खाने व्यवस्था हुन्छ भने डाउन स्ट्रिममा तलपट्टि चाहिँ पानीको चिस्यान र सुहाउँदै आउँछ र तलका मूल पनि फुट्छन् र भएको बढी भएको पानीलाई सिँचाइमा काम गर्न सकिन्छ र खेती प्रणालीमा गर्न सकिन्छ। भन्न खोजेको पहिलोको जुन खेती प्रणाली थियो त्यसैलाई जोड्न खोजेका छौँ, हामीले नयाँ कुरा गरेका छैनौँ, तथापि हामीले अब जस्तो जीविको पाचनमा चौरीको जुन पेसा थियो घट्दो छ होइन, जस्तो दोलाखामा हेर्दाखेरि हामीले चाहिँ नि जिरीमा पनि गरेका छौँ, कालिङचोकमा पनि गरेका छौँ, जसले गर्दाखेरि चोरीचोरनलाई आवश्यकता पर्ने त्यो पहिलाको जुन ह्याबिट्याट हो वासस्थान हो त्यसलाई सुरक्षा गराउने, चौरीलाई पानीको व्यवस्था गराउने, चौरीका चाहिँ हेराहरूलाई बस्ने व्यवस्था सेड पनि बनाइदिने, किनभने उच्च पहाडी भागमा जाँदा लाइटनिङ हुन्छ होइन, बिजुली चम्किएर चाहिँ नि मान्छे मरेको छ, गाईबस्तु मरेको छ, त्यो भएको हुनाले तिनीहरूलाई सेड पनि बनाएर कम्तीमा पनि ती जसले चाहिँ नि चौरी पालेर छुर्पी बेचेर एउटा व्यवसाय गरिरहेको थिए त्यसलाई चाहिँ जोड्न, त्यो भनेको प्रकृतिसँग जोडिने कामहरू गरिरहेको छौँ, र पानीका पोखरीहरू बनाउने होइन, त्यसपछि वन प्रबन्धनहरू गर्ने र आय आर्जनका कुरा जे थियो रैथाने बालीलाई प्रमोट गर्ने, त्यो भन्नको कुरा के हो भने ती गाउँबाट सहरमा नआउन् र त्यहीँ रिटेन हुन् भन्ने चाहिँ स्ट्रेटेजी चाहिँ छ हाम्रो।
हजुर, अब चाहिँ जस्तो हामीले अलिकति बढी राजनैतिक दलहरू जस्तो पोहोर पनि प्रदूषणको कुरा त धेरै नै उठेको थियो, परारदेखि नै एकैचोटि काठमाडौँ फर्स्ट भएको त होइन होइन, त्यसको त देखिन्छ नि त, त्यो हुँदा हुँदै पनि हाम्रो नीति निर्माताहरू यसमा गम्भीर नहुनुको कारण राजनीतिक दलहरूले यो मुद्दालाई चाहिँ आफैले फेर्ने सासको कुरालाई चाहिँ प्राथमिकता नदिनुको कारण के होला?
यो मान्छेले भन्छ नि अङ्ग्रेजीमा न वाकिङ द टक भन्छ क्या, बोलेका कुरालाई कार्यान्वयन नगर्ने हाम्रो यो चाहिँ नि होइन यो चाहिँ हाम्रो परम्परा नै छ, अनि जे गरे पनि एकचोटि भाषणमा गरिदिने होइन, नयाँ मन्त्री आउनुभयो भने एउटा विम्सिकल हिसाबले मात्रै गर्ने दिगोपना छैन क्या, नीति निर्माणमा त सबै कुरा छैन त, तर कार्यान्वयन पक्ष यति कमजोर छ कि त्यसलाई चाहिँ निरन्तरता दिने चाहिँ परिपाटी नै छैन। उदाहरणको लागि मैले यो चाहिँ नि ल्यान्ड युज पोलिसीको कुरा गरेँ होइन, वेटल्यान्ड पोलिसीका कुरा गरेँ, नीति निर्माणमा त असाध्यै राम्रो छ तर जग्गाको वर्गीकरण हेर्नुभयो भने त अझै पनि बस्ती त खेतीपातीमा जग्गा घर रोक्न त सकेका छैन, आज मात्रै एउटा न्युज हेरेका थिएँ कुन चाहिँ पालिकाले चाहिँ रोक्नै नसकेको भनेर चाहिँ आइरहेछ खेतीपातीमा होइन, जहाँ कि जग्गालाई खेतीपातीलाई वर्गीकरण गरेर मात्रै सेटलमेन्टका कुरा गर्ने कुरा गर्छ, त्यो भन्दा के हो भने जबसम्म हामीले अब चुनौती जी आफ्नो चाहिँ नि अस्तित्वसँग जोडिँदैन नि, नेताहरू नेताका फ्यामिलीका मान्छेहरूले जबसम्म त्यो चाहिँ नि श्वास प्रश्वासको रोग लाग्दैन, उहाँहरूलाई त्यो चुनौतीले छुँदैन तबसम्म उहाँहरू जगजगर हुन्न। अब उहाँले कुरा गर्नुहुन्छ, अब अहिले चाहिँ राम्रो कुरा चाहिँ के चाहिँ आएको छ भने लोकल पालिकाहरूले चाहिँ सुरु गर्नुभएको छ कि राम्रो तरिका सुरुवात चाहिँ लोकल पालिकाहरूले राम्रो सुरुवात पनि गर्नुभएको छ, तर चुनावका घोषणापत्रमा चाहिँ अहिले पहिला नपरेका कुरा अहिले जलवायुका कुरा पर्न थालेका छन् होइन, केही राम्रा राम्रा सांसदहरूले चाहिँ नि पठित सांसदहरूले पनि ती कुराहरूलाई उठा गर्नुभएको छ, स्लो छ तर जुन रूपमा घनीभूत हिसाबले हुनुपर्ने हो कार्यान्वयन पक्षमा जोड जुन भन्छ नि एउटा युद्ध स्तरमा चाहिँ जानुपर्ने हो नि त्यो लेभलको चाहिँ भएको चाहिँ छैन।
हजुर, हिजो मात्रै अब वीरेन्द्र तालमा चाहिँ हिम पहिरो खसेर होइन बुढी गण्डकी बढ्छ भनेर त्रास भयो नि त रातभरि होइन। यो यस्ता घटनाहरू के यही जलवायु परिवर्तनले नै भएको हो कि अथवा के अरू कारण के हुन सक्छ?
अवश्य पनि दुईवटा कुराले भएको, एउटा त तापक्रमको वृद्धि छ, हिमाली क्षेत्रमा हाम्रो तापक्रमको चाहिँ नि असर अलि बढी नै पर्छ किनभने, अर्को कुरो हाम्रो जियोलोजी जुन फ्रेजिलिटी छ त्यो धरातलमा हामी चाहिँ भएछौँ त्यो चाहिँले गर्दा अलिकति स्टेबिलिटी बिग्रिन बित्तिकै पनि जान्छ। अब यो ताल त अब तपाईँको 1200-1300 चाहिँ तालहरू त फर्म भइसकेका छन् होइन, सृष्टि भइसकेका छन् ठुला साना गरेर, यो बढोत्तरी हुने दिनमा अब आउने दिनमा अझै बढोत्तरी हुने हो। त्यो भनेको के हो भने माथि चाहिँ एटम टाइम बम राखेर हामी तल बस्ने कुरा हो, त्यसलाई जोखिम बढेको छ। अब केही दिनमा अझै पनि बढ्छ, अब आगामी दिनमा यो ताल बढ्ने ठुलो चाहिँ नि सम्भावना पनि रहन्छ र जोखिम त्यो विस्फोटन हुने ठुलो जोखिम रहन्छ। हिजोको उसले पनि देखायो, यद्यपि हिजो चाहिँ त्यो आइसफल भएर पानी उछुटिएर बाहिर आएको पानी चाहिँ रहेछ, त्यो ब्रिज गरेको होइन होइन, त्यो चाहिँ ड्याम मोराइन मा ब्रिज गरेर भत्काएर चाहिँ आएको होइन, त्यो ओभरफ्लो भएको नअटेको पानीलाई छछल्किएर बाहिर आएको पानी हो। त्यो खासै त्यस्तो चाहिँ नराम्रो घटना भएन, तथापि सजग हुनु चाहिँ जरुरी छ किनभने अझै हामीसँग त 10 पोटेन्सियल डेन्जरस लेक त छँदैछन् नि होइन, दुईवटा त चाहिँ मिटिगेसन गरियो, 2-8 त अझै ठुला छन्, त्यस्ता त बढ्दै जान्छन्। अब त्यसको लागि अब नेपाल सरकारले त्यो ठुल्ठुला ताल हुनुभन्दा पहिला नै पङ्चरिङ गरेर पानीको निकास चाहिँ बढाउँदै जानुपर्छ, त्यो लेभलमा चाहिँ हाम्रो एटेन्सन ध्यान पुग्नुपर्छ।
हजुर, अब नीति निर्माताहरूले त नगर्लान् तर हामी आम नागरिक आम समुदायले चाहिँ यो जलवायु परिवर्तनको असर कम गर्नको लागि अहिले बढिरहेको प्रदूषणलाई घटाउनको लागि बिहानदेखि बेलुकासम्म कस्तो भूमिका खेल्नुपर्छ हरेक मान्छेले?
तिनवटै तहमा नागरिकले, समुदायले, राज्यले, अन्तर्राष्ट्रिय समुदायले सबैले आफआफ्नो तहको भूमिका निर्वाह गर्नुपर्छ। अब हाउस होल्ड लेभलमा घर दैलो कार्यक्रम घरको लेभलमा हाउस होल्ड लेभलमा चाहिँ प्रत्येक नागरिकले प्लास्टिकहरू होइन अब नडढाउने कुरा गर्नु पऱ्यो, कम प्रयोजन गर्नु पऱ्यो, बिहेभियरमा छ कि हाम्रो व्यवहारमा नै छ कि मुख्य कुरा। हामी धेरै सहुलियत खोज्यौँ, धेरै मलमा गएर सामान धेरै किन्यौँ भने अब त्यो चाहिँ त प्लास्टिक गएर एक हप्ताको लागि तपाईँले किनमेल गर्नुभयो भने मलबाट त 2 केजीको त प्लास्टिक त चाहिँ तपाईँले जम्मा गर्नुहुन्छ, त्यसलाई कहाँ लगेर विसर्जन गर्नु भन्दाखेरि मैले गरेको चाहिँ नि फोहोर कालान्तरमा कहाँ गएर सकिन्छ भन्ने कुरामा आफू त्यहाँ जोडिनु पऱ्यो क्या होइन, त्यो जोडिनु पऱ्यो र त्यसलाई कमभन्दा कम निर्मूल त गर्न सकिन्न किनभने अब मान्छेले विभिन्न तहमा काम गर्नुपर्छ, तथापि के गरेर कम गर्न सकिन्छ भन्ने कुरो त्यो भयो। अब समुदाय स्तरमा पनि त्यहाँ सबै व्यक्ति मिलेर समुदाय बनियो, समुदायले पनि कलेक्टिभ एक्सन भन्छ सामूहिक प्रयासले गर्दाखेरि केही गर्न छ। अर्को चाहिँ नेपाल सरकारलाई अथवा गभर्मेन्टलाई चाहिँ कसरी प्रेसराइज गर्न सकिन्छ भने अब तपाईँहरू जस्तो मिडिया होइन सञ्चारकर्मीले यी कुरालाई पैरवी बहसमा ल्याइराखेर लेखिराख्नु पनि पर्यो भन्दाखेरि त्यो भन्छौँ नि एउटा धेरै लेख्दाखेरि सबैको फोकसमा नै पर्छ र त्यसलाई चाहिँ नि बाध्य भएर नेपाल सरकारले अथवा सरकारले जो हुन्छ उसले चाहिँ एक्सन हुन्छ, त्यो पोलिसीमा बस्ने मान्छेलाई झगझगाइराख्नुपर्छ, त्यो झगझगाई गर्नलाई अनि चाहिँ हामी तपाईँहरू जस्तो मान्छेले बेला बेलामा चाहिँ उहाँहरूलाई झगझगाइराख्नु पऱ्यो र निरन्तर लेखिराख्नु पऱ्यो किनभने एकपटक दुईपटक लेखेर बिर्सिँदो रहेछ क्या, त्यसले गर्दा त्यसलाई नगरिराख्नु पऱ्यो भने त्यसलाई चाहिँ अब सरकारले सिरियसली लिन्छ होला र अब त चाहिँ चुनौतीपूर्ण अवस्था पनि भयो होइन, डु अर डाईको अवस्थामा छौँ कि, नाउ अर नेभर भन्ने अवस्थामा छौँ हामी होइन, त्यो भएको हुनाले अब निश्चित रूपमा पनि हामीले हाम्रा व्यवहारलाई पनि परिवर्तन गर्नु पऱ्यो, कलेक्टिभ एक्सनमा जानु पऱ्यो र आफ्नो तह र तब्काबाट के गर्न सकिन्छ, सानसाना पानीका पोखरी बनाउने हो कि, बिरुवा रोप्ने हो कि, सेटलमेन्ट लेभलमा होइन नेसनल लेभलमा म्यासिभली हाम्रो रेस्टोरेसन प्रोग्राममा जानु पऱ्यो, पानीका चाहिँ नि भकारीहरू बनाउँदै जानु पऱ्यो, अनि त्यसपछि चाहिँ नि अब तापक्रम बढ्दा त ड्रट त बढ्ने हो होइन, त्यो ड्रट बढ्नलाई हाम्रो कृषि बालीलाई कसरी सुरक्षित गर्ने हो, समग्रमा चाहिँ हाम्रै आफ्नै अस्तित्वको लागि भएका यो प्राकृतिक पुँजीलाई चाहिँ बढोत्तरी गर्ने हो।
हजुर, हाम्रो कतै सूचना दिँदाखेरि जानकारीहरू बाँड्दाखेरि हामीले गलत गऱ्यौँ कि, जस्तो गाउँ गाउँमा ग्यास पुऱ्यायौँ तर दाउरा बाल्न हुँदैन भन्ने सन्देश दियौँ हामीले होइन, त्यसले चाहिँ अब दाउरा नबाल्ने भए किन जङ्गल संरक्षण गर्ने, किन रुख लाउने भन्ने भयो होला मान्छेलाई, हाम्रो सूचना
कस्तो यो अहिले दिगो विकासको कुरा गरिरहँदा कस्तो गऱ्यौँ हामीले?
तपाईँले भनेको कुरामा सत्यता छ, किनभने हाम्रो स्रोतलाई सदुपयोग गर्ने हो होइन, हाम्रो यथेष्ट वनजङ्गल छ होइन। अब हामीले दाउराबाट मात्रै सहजको लागि हामी ग्यासमा त गयौँ, तर अरू काम छन् नि के होइन, अरू काम चाहिँ गाईबस्तु पाल्नेदेखि लिएर पानी तताउने होइन, अरू बेलामा गर्ने कुरामा दाउराबाट गर्न सकिएको भए त्यो स्मोकिङको पार्ट अर्कै होला, तर पनि इम्प्रुभ कुकिङ स्टप त आइसकेका छन्। त्यसले गर्दाखेरि भएकोमा इट्टा थ्याप्दै गएर हामीले चाहिँ हाम्रो स्रोतको सदुपयोग गरेको भए एउटा चाहिँ हाम्रो चाहिँ जत्रो पेट्रोलियम फसिल फ्युलमा गएको पैसा नेपालमै रहने थियो, हामी आत्मनिर्भर बन्ने थियौँ केही हदसम्म। काठ चाहिँ हामीले मलेसिया र सिङ्गापुरबाट चाहिँ मलेसिया र इन्डोनेसियाबाट ल्याउनु पर्थेन होला। त्यसले गर्दाखेरि अलिकति हाम्रो नीति निर्माणमा बस्ने मान्छेहरूले पनि यसपल्ट यतापट्टि अलिक ध्यान पुऱ्याएको भए सम्भवतः तपाईँले भनेका कुराहरूमा चाहिँ हामी चाहिँ धेरै अलिकति बोलिए पनि हुने थियौँ होला, यस्तो आग लाग्ने पनि थिएनन् होला होइन, कम पनि हुने थियो होला। अब इभन चाहिने स्रोत र पत्करको कुरा गर्दाखेरि पेलेट बनाउन सक्थ्यौँ होला हामीले होइन, त्यस्ता सानसाना उद्यमहरू वनजन्य उद्यम बनाएर पेलेट बनाएर ऊर्जाकै हिसाबले प्रयोग गर्न सक्थ्यौँ, अन्यत्र चाहिँ नि फ्याक्ट्रीमा युज गर्न सक्थ्यौँ होला। त्यसले गर्दाखेरि अलिकति इनोभेसन ल्याउन नसकेकै हो र ध्यान पुर्याउन नसकेकै हो जस्तो लाग्छ।
हजुर, अब एउटा राम्रो प्रयास थियो, विद्युतीय सवारी साधनहरू बढ्दै नै गएको छ होइन, त्यसले एउटा राम्रो सन्देश दिएको छ। अरू कस्ता कस्ता उपाय हुन्छन् जसले गर्दाखेरि चाहिँ हामी भनौँ न एउटा पेट्रोलियम पदार्थ लगायत ग्यासहरूको प्रयोग कम गर्दै
हजुर
हामी चाहिँ अलिकति आत्मनिर्भर बन्दै होइन हामीसँगै भएको ऊर्जाहरूको प्रयोग गर्ने?
अब स्वच्छ ऊर्जा नै हो, हामीसँग प्रशस्त मात्रामा जल विद्युत छ। अब कति 1200 चाहिँ नि मेगावाट चाहिँ खेर जान्छ, हामीले हाम्रा उपयोगको तरिकाहरू भने हाम्रो कुकिङ जुन छ होइन चुलोमा चाहिँ इलेक्ट्रिसिटीबाट गऱ्यौँ भने हाम्रो ग्यास त विस्थापन हुने भयो नै होइन। त्यो हुँदाखेरि के भने देशमा आएको कुरा चाहिँ हामीले आफैले खर्च ऊर्जा हामीले प्रगति गऱ्यौँ, देशमै पैसा रहने भयो। दोस्रो कुरा क्लिन पनि भयो। अर्को कुरा चाहिँ नि सोलर एनर्जीमा हामीले जानसँग फ्रीमा पाएको सोलर एनर्जीलाई पनि हामीले ट्याप गरेर एनर्जी युज गर्न सक्छौँ, अलि सरप्लस भयो भने त हामी एनिएलाई पनि बेच्न सक्छौँ होइन, त्यो पनि गर्न सक्छौँ। त्यसले गर्दाखेरि अलिकति स्मार्ट तरिकाले सोचेर राज्यले अब चाहिँ अबको 5 वर्षभित्रमा हामी चाहिँ क्लियरली चाहिँ क्लिन डेभलपमेन्ट पाथवे होइन स्वच्छ ऊर्जा मार्गमा हामी विकास मार्गमा हामी लगायौँ भने हामीलाई त्यो हामीलाई समस्या छैन। हामीसँग यथेष्ट जलविद्युत छ नि त, हामीसँग 16,000 नदी नाला छन्, प्रशस्त पानी छ, लिन पिरियडमा भन्ने कुरा हो, त्यसमा पनि त्यो चाहिँ नि रिजर्भर टाइपको पान हामीले बनाउन सक्छौँ, ठुल्ठुला नबनाउने साना साना चाहिँ चाहिँ रिजर्भर टाइपको गऱ्यौँ भने त हामीलाई त लिन पिरियडको नि समस्या हुँदैन नि त। त्यसले गर्दाखेरि बुद्धिमत्तापूर्ण उपयोग गर्ने र अलिकति रिजनिङ गरेर राम्रो तरिकाले प्लानिङ गऱ्यो भने मलाई लाग्छ अबको 2030 भित्रमा त हामीले त एउटा कायापलट गर्ने किसिमको चाहिँ एउटा डेभलपमेन्ट पाथवे चाहिँ समात्न सक्छौँ।
हजुर, यो नागरिक सङ्घ सङ्गठनहरूले सञ्चार माध्यमहरूले चाहिँ यो प्रदूषण कम गर्नको लागि खेलेको भूमिका तपाईँले कस्तो पाउनु भएको छ, कति तहसम्म काम गर्नुपर्ने थियो?
यो चाहिँ राम्रो प्रश्न गर्नुभयो। एउटा के हो भने अब राज्यले नीति निर्माण गरिदिने हो होइन, अब त्यसलाई इम्प्लिमेन्ट गर्ने भनेका स्थानीय सरकारले नै गर्ने हो, किनभने स्थानीय सरकारले नै नागरिकसँग जोडिएको हुन्छ, उनीहरूको दुःख सुख उसै नै उसले नै अभिभावकको हिसाबले उसले हेर्न सक्छ। त्यसले गर्दाखेरि अलिकति त्यो जोड्न चाहिँ नसकेको हो जस्तो लाग्छ क्या। त्यसले गर्दाखेरि केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारसँग जुन हिसाबले घनीभूत हिसाबको सम्बन्ध अन्तरङ्ग हुनुपर्ने हो त्यो चाहिँ नभएको अवस्थामा छ। एक त सिकाइ नै भइरहेछ, अभ्यासकै हिसाबले नयाँ संरचना भयो, नयाँ अभ्यास भयो, तथापि सुखद पक्ष के भने सिल्भर लाइनिङ भन्छ नि, स्थानीय सरकारहरू चाहिँ यसमा चाहिँ अलिकति राम्रो काम, कतिपय जिल्लामा हामी जाने बेलामा कतिपय सोच्दै नसकेको काम पनि गरिराख्नु भएको छ क्या होइन। जस्तै इभन तपाईँले धनगढीकै मेयरको कुरा गर्नुभयो होइन, उहाँले चाहिँ क्लिन गार्बेज क्लिनदेखि लिएर पुरै साइक्लिङ जिरो वेस्टमा जाँदै हुनुहुन्छ। भन्दाखेरि यस्ता कुरा त रेप्लिकेट गऱ्यो भने त हामीले फोहोर व्यवस्थापन गर्ने कुरा, प्रदूषण घटाउने कुरा, स्वच्छ ऊर्जाका कुरा गऱ्यो भने अलिकति राज्यले बल दिनु पऱ्यो क्या। होस्टेमा हैसियत गरिदिएर एउटा हुन्छ नि प्याटिङ अनि ब्याग भन्छ नि हाहा स्याबास भनेर भने जस्तो गरिदियो भने मलाई लाग्छ यो चाहिँ चाँडोभन्दा चाँडो हामीले टिप्न सक्छौँ र एउटा चाहिँ रोल मोडलको हिसाबले नेपालले अगाडि बढ्न सक्छ।
हजुर, अब यो प्रदूषण कम गर्नुपर्छ, जलवायु परिवर्तनलाई को असरलाई कम गर्नुपर्छ भनेर अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले युएन एजेन्सीहरूले पनि काम गरिरहेको अवस्था छ, त्यो काम कस्तो पाइन्छ? समुदायमा गएर कहिलेकाहीँ हामीले सोद्धा यो त बिरुवालको खिचडी जस्तो आगो तल नि बले छ, कसौडी अलि माथि छ, कहिले तात्दैन भने जस्तो सुनिन्छ हैन समुदायमा। तपाईले कस्तो पाउनु भएको छ कामहरु?
तपाईले भनेको कुरा पनि ठीक छ, मिश्रित छ के। कतिपय ठाउँमा राम्रो भएको छ, कतिपय ठाउँमा पुग्न नसकेको कुरा पनि हो, कतिपय त सचेतना भएको छ तर तिनलाई चाहिने आडस भरोसा पनि नपुगेको हो। त्यही भएर म भन्छु क्षमताको हिसाबले प्रशस्त मात्रामा चाहिँ नि स्रोत चाहिँ पालिकामा छ, होइन। अहिले कुनै पनि गाउँपालिकामा 10-12 करोडको स्रोत छ, त्यो भनेको एकदमै ठुलो स्रोत हो, होइन। त्यसलाई बुद्धिमत्ता तरिकाले कुनमा चाहिँ प्राथमिकरण गरेर गर्ने भनेर गऱ्यो भने एउटा भिजन नेतृत्व त एउटा असल नेतृत्व भयो भने त्यसले कायापलट ल्याउन सक्छ, होइन। त्यो भएको हुनाले हामीले त एक दुई पटक जाने बुझाउने सचेतना गर्ने सिकाउने हो, होइन। त्यसलाई त टेक ओभर त स्थानीय सरकारले गर्नु पऱ्यो। त्यो भएको हुनाले अलिकति क्षमता अभिवृद्धि गर्ने क्रममा टेक्निकल पार्टमा चाहिँ नि कमजोर हुनुहुन्छ उहाँ, तर त्यसको मतलब उहाँले गर्न सक्नुहुन्न भन्ने होइन, तर त्यो गर्नलाई निरन्तर हिसाबले अलिकति सपोर्ट चाहिँ, टेक्निकल सपोर्ट चाहिँ चाहिन्छ उहाँहरूलाई केही वर्षलाई।
हजुर, अब पृथ्वी दिवसको सन्दर्भमा अब हामी अन्त्यमा आइपुग्दाखेरि पृथ्वी प्रकृतिको संरक्षण, जल, जमिन, जङ्गल, जीवजन्तुको संरक्षण, जीवनको कुरा गरिरहँदाखेरि हाम्रो विकासहरू चाहिँ निर्जीवनतर्फ अथवा निर्जीव बनाउने, त सहरलाई पनि निर्जीव बनाउने, पूर्वाधारहरू बनाउँदाखेरि त्यस्तै गर्ने, जमिन मुनिबाट पानी नै जान नसक्ने गरेर पूर्वाधारहरू बनिरहेका छन्, होइन। सहर त्यसरी विकास भइरहेको छ, यसलाई कसरी रोक्न सकिन्छ?
अब यसलाई चाहिँ अब हामीसँग अर्को पृथ्वी छैन, होइन, द्याट इज नो सेकेन्ड प्लानेट। त्यो भएको हुनाले यही भएको पृथ्वीलाई हामीले जगेर्ना गर्ने हो। त्यो जगेर्ना गर्दाखेरि विश्वले कलेक्टिभली गर्ने हो, होइन। अब 7 बिलियन मान्छे भइसके, स्रोतको दोहन त्यही किसिमको छ, सबैलाई खाद्यान्न पुर्याउनु पर्नेछ। त्यो भएको हुनाले अब यो कस्तो भने डेभलपमेन्ट पाथवे कस्तो भयो भने अब एकदम इकोनोमिक ग्रोथमा लाग्यो कि सबै कुरा, सबैले आफ्नो मात्रै विकास भन्ने भयो कि भएन कि समग्रमा होलिस्टिक विकास गरौँ र सबै 7 बिलियन मान्छेलाई सास फेर्ने अट्याउने किसिमको चाहिँ पृथ्वीलाई बनाऊ भन्ने भन्दा पनि आफ्नो होडबल आफ्नो चाहिँ होइन कसले चाहिँ नि प्रस्परस कन्ट्री भन्ने उन्नत छन् भनेको जिडिपीलाई उन्नतता होइन, होइन एउटा चाहिँ नि वेलबिङ, होइन, ह्युमन वेलबिङको हिसाबले राखेर स्वस्थ हावा, स्वस्थ खाना, होइन, वातावरण वरिपरिको परिवेशलाई राखेर त्यो इन्डिकेटरको हिसाबले हुनुभन्दा पनि अब इकोनोमिक ग्रोथ पर क्यापिटा इन्कमको हिसाबले जुन एउटा फाइनेन्सियल जुन फ्लोमा गएको छ उयस छ, त्यो कारणले समस्या भएको। तथापि राम्रा मान्छे पनि छन्, विद्वान मान्छे पनि छन्, जसले गर्दाखेरि यो अहिले बहस पैरवीलाई सस्टेनेबल प्लानेटको हिसाबले काम गरौँ, डेभलपमेन्ट पाथवे गर्ने बेलामा चाहिँ नि सस्टेनेबल वेमा गरौँ, होलिस्टिक वेमा गरौँ भन्ने किसिमको जसले लिभेबल प्लानेट बाँच्न योग्य पृथ्वीको हिसाबले, यो किनभने हामीले त हाम्रो पृथ्वी त हाम्रो होइन नि त, पृथ्वी त हामीले बरो गरेका हौँ, होइन, भविष्यबाट बरो गरे हुनाले उहाँहरूलाई पनि चाहिँ नि उपयोग गरेर चाहिँ नि त्यही अवस्थामा पुर्याइदिनुपर्ने हाम्रो जिम्मेवारी छ। त्यो भएको हुनाले सबैले कलेक्टिभ एक्सनको हिसाबले काम गरे भने सम्भवतः यो चाहिँ अगाडि बढ्न सकिन्छ होला।
यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो, हाम्रा प्रश्न जिज्ञासाको जवाफ दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, तपाईँलाई दिपकजीलाई पनि र टिमलाई पनि एकरो फ्यामिलीलाई पनि सिआइएनलाई धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन महाशाखा इबिए दोस्रो परियोजनाका परियोजना प्रमुख टोपबहादुर खत्री। हामीले आज पृथ्वी विश्व पृथ्वी दिवसको सन्दर्भ पारेर पृथ्वीको संरक्षण, प्रकृतिको संरक्षण, जल, जमिन, जङ्गल र जीवजन्तुको संरक्षणका बारेमा छलफल गऱ्यौँ। यही छलफल सँगसँगै हाम्रो कार्यक्रमको निर्धारित समय सकिसकेको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने सुनिल राज भारतलाई धन्यवाद दिँदै म दीपक आचार्य पनि आजको कार्यक्रम साझा नेपालबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।